पास्टर अथवा परमेश्वरको सेवाको बोलावट पाएको व्यक्तिहरू कस्तो हुनुपर्छ, उसको चरित्र, उसको व्यवहार, सबभन्दा मुख्य कुरो चरित्र व्यवहारको कुरा आयो, अनि कस्तो हुनुहुन्छ भन्ने कुरामा चाहिँ तिमोथीलाई पावलले लेख्दैछन् ताकि तिमोथीलाई यो सबै कुराको बारेमा प्रष्ट जानकारी होस्। अनि ती कुराहरू एउटा क्रिस्चियन, वास्तवमा यो एउटा पास्टर अगुवालाई मात्रै नभएर सबै क्रिस्चियनलाई पनि लागू हुन्छ। अनि हामीले पावलले दिएको सातवटा चित्रण, सातवटा उदाहरण, त्यसबाट परमेश्वरका जनहरू अथवा पास्टर अगुवा कस्तो हुनुपर्छ भन्ने कुरामा उदाहरण दिएका छन्, जसले गर्दाखेरि व्यावहारिक रूपमा हामीलाई थाहा हुन्छ। अनि यहाँ तिमोथीलाई उनले यो कुराहरू सिकाइराखेका छन्, अनि त्यही कुराहरू हामी अध्ययन गर्नेछौँ। तपाईँलाई मैले अस्तिको हप्ता पनि भनेको थिएँ, सातवटा कुरामा चाहिँ पहिलो कुरा चाहिँ भण्डारे हामी एक दिन गर्नेछौँ, दोस्रो कुरा चाहिँ सिपाही, तेस्रो कुरा चाहिँ खेलाडी, अनि जुन चाहिँ अस्तिको हप्ता हामीले गरेको थियौँ, अनि किसान, त्यसपछि कामदार अथवा असल कामदार, त्यसपछि अङ्ग्रेजीमा इन्स्ट्रुमेन्ट पनि भन्छ, तर भाँडो होइन, मालिकको उद्देश्यको निम्ति प्रयोग हुने भाँडो भनेर हामी हेर्छौँ। अनि त्यो भाँडो चाहिँ 2 अध्यायको 19 देखि 22 हामी देख्छौँ। अनि अन्तिम कुरा चाहिँ सातौँ कुरा चाहिँ 2 अध्यायको 23 देखि 26 चाहिँ सेवक भनेर हामी देख्छौँ। त्यसैले हामी यो कुरामा अस्तिको हप्ता खेलाडी र किसान हामीले हेरिसकेका छौँ। अनि वास्तवमा यो खेलाडी भन्दा अगाडि हामीले सिपाहीको बारेमा हेरेका थियौँ, अनि सिपाही भन्दाखेरि चाहिँ सबै सिपाहीले मेहनत गर्ने कुरा भयो, तर खेलाडी भन्दा चाहिँ सबैले मेहनत गर्नु पर्यो तर एकजनाले तक्नु पाउने भयो होइन। तर क्रिस्चियनको सम्बन्धमा चाहिँ सोल्जर जस्तै चाहिँ मिल्छ, किनभने सबै असल सिपाही हुनु पर्यो। तर यो विशेष तिमोथीलाई पावलले सिकाउँदाखेरि खेलाडी पहिला चाहिँ योग्यता हुनु पर्यो त्यसको भन्ने कुराबाट आउँछ, योग्य हुनु पर्यो। सिपाही होस् खेलाडी होस् यो तालिम छैन उसको भनेदेखि, अभ्यास छैन भनेदेखि उसको स्ट्यान्डर्ड पनि हुँदैन। धेरै जस्तो हो हामीलाई थाहा छ यो दौडमा दौडिने कुराहरू, त्यसको एउटा स्ट्यान्डर्ड हुन्छ। अनि जस्तो उदाहरणको लागि 100 मिटर दौडमा दौडिने हो भने मिनिमम यतिसम्म, यति सेकेन्डमा पार गर्नु पर्यो, त्यस्तै अरू दौडको हुन्छ। त्यतिभन्दा कम नभयो भने, त्योभन्दा बढी मिनट सेकेन्ड लगायो भनेदेखि चाहिँ ऊ क्वालिफाई हुँदैन, अथवा सबैले त्यस्तै भयो भने के हुन्छ, खेलको स्ट्यान्डर्ड घट्छ। अनि त्यसले एउटा कुरा चाहिँ के बताउँछ भनेदेखि, यो उदाहरण चित्रणलाई विचार गर्यो भने परमेश्वरको कामदारको चाहिँ स्ट्यान्डर्ड घट्यो भनेदेखि चाहिँ सायद उसले इनाम पाउँदैन, यो कुरा हो। स्ट्यान्डर्ड घटेर त्यस कारणले हामी के हुन्छ भने परमेश्वरको स्ट्यान्डर्डमा, उहाँको स्तरमा, उहाँले चाहनुभएको जस्तो असल गुणमा हामी जिउनुपर्छ। त्यसको लागि हामीलाई तालिम, अनुशासन, के भन्छ त्यसलाई, सिरियसनेस, एकदमै गम्भीर हुनुपर्ने कुरा एकदम जरुरी छ। अनि त्यही कारणले कतिचोटि मलाई यो परमेश्वरको जनहरू चाहिँ अल्छी गरेको होइन, जहिले पनि जुनसुकै मिटिङमा पनि ढिला गरेको, कुनै कुरा भनेछ तर त्यसलाई फलोअप नगरेको, त्यो खासमा असल न त सिपाही हुनसक्छ, न किसान हुनसक्छ, न खेलाडी हुनसक्छ। किसानले त टाइममा रोप्न सकेन, टाइममा पानी गोड्न सकेन भने फल पनि हुँदैन होइन। र परमेश्वरको जनमा त्यो अनुशासन, त्यो नियम पालन गर्ने कुरा कति महत्त्वपूर्ण छ भनेर हामी यहाँ बुझ्न सक्छौँ। त्यसैले तपाईँलाई म आजको त्यसमा जाँदाखेरि यहाँ एउटा कुरा म हामीले के हेरेको थियौँ भने अस्ति, एउटा सिपाहीको कुरा भयो, सेनामा भर्ना भएको सिपाहीहरू धन्दामा अल्झँदैन, या खासमा वर्ल्डली के भन्ने छ अर्को इङ्ग्लिसमा चाहिँ, संसारिक टन्टामा भनेको चाहिँ आफ्नै स्वार्थी भावनामा अथवा आफ्नै संसारिक कुराहरूमा, जब कोही मान्छे परमेश्वरको बोलावट पाएर उहाँको सेवा गर्छ भने ऊ आफ्नै स्वार्थको कुराहरू, आफ्नै चाहना कुराहरूमा लाग्छ भने परमेश्वरको कुरामा उसले केही गर्न सक्दैन, ऊ सिपाही असल सिपाही हुन सक्दैन, धन्दामा अल्दिँदैन, होइन वर्ल्डली एफेयर भन्छ अङ्ग्रेजीमा, किनकि उसलाई भर्ना गर्नेलाई सन्तुष्ट पार्नु नै उसको लक्ष्य हो, किनभने कुनै पनि सिपाही होइन एउटा क्रिस्चियन अथवा अगुवा, अगुवा भए पनि नभए पनि परमेश्वरको मा विश्वास गर्ने जनहरू चाहिँ एउटा सिपाही जस्तै हुनुपर्छ भन्ने कुरा हो, जसले चाहिँ आफ्नो सिपाहीमा भर्ना गर्ने भनेको चाहिँ को भन्दा येशु प्रभु, उहाँलाई सन्तुष्ट पार्ने। अनि पावलको जीवनमा हामीले के देख्छौँ, परमेश्वरलाई प्रसन्न बनाउने नै उसको सबभन्दा मुख्य लक्ष्य थियो जीवनको। अब यहाँनिर हामीले त्यो पनि पहिले हेरिसकेको, हामीले यहाँनिर हेर्छौँ खेलाडी, होइन खेलाडी चाहिँ नियम बमोजिम खेल्नु पर्यो, अघि मैले तपाईँलाई यसको बारेमा पनि भने, होइन भनेदेखि खेलाडी यो सिरियस कुरा हो, होइन हामी परमेश्वरको वचन अध्ययन गरिरहेछौँ, हामी परमेश्वरले के चाहनुहुन्छ, हामीले कसरी परमेश्वरलाई पछ्याउनेहरूको जीवन कस्तो हुनुपर्छ भनेर जुन कुरा गरिरहेको छौँ, यो बाइबलबाट जुन कुरा हामी हेरिराखेका छौँ, अब तपाईँहरू म खालि यो खालि राम्रो केही सिकौँ भनेर मात्रै हेर्ने हो भने यसले केही काम दिँदैन, यो त सिरियस कुरा हो, यसले तपाईँ र मेरो विचारलाई बदल्दैन, तपाईँले यसबाट केही कुरा सिक्नुहुन्न, तपाईँले यसमा यो कुरा सिकेको कारण तपाईँको काम गराइमा, तपाईँको सोचाइमा, तपाईँको व्यवहारमा बदल्दैन भनेपछि त्यसले तपाईँलाई के पनि काम गर्दैन, तपाईँ न त असल सिपाही न त असल खेलाडी हुन सक्नुहुन्छ। त्यसैले यहाँनिर के छ, प्रतियोगितामा नियम बमोजिम भाग नलिएसम्म कुनै खेलाडीले इनाम पाउन सक्दैन, भनेपछि त्यो उदाहरण दिएको हाम्रो लागि चाहिँ के लागू हुन्छ भन्दाखेरि, परमेश्वरको वचन अनुसारको जीवन हृदयमा, हृदयबाट जस्तो परमेश्वरले दिनुभएको आज्ञाहरू छ नि, सबभन्दा पहिलो प्रेम परमेश्वरलाई गर्ने, दोस्रो चाहिँ छिमेकीलाई गर्ने, हामीमा परमेश्वरप्रति भन्दा आफ्नै बढी आफैलाई खुसी बनाउने कुरा छ भने त नियम त भएन नि त, होइन यो क्लियर बुझ्नुपर्ने कुरा हो। मान्छेको सेवकाइमा, मान्छेको जीवनमा मान्छेले फल देख्दैनन्, आशिष देख्दैनन्, किनभने उनीहरू सही प्रकारले बाइबलीय तरिकाले जिउन सिकेका हुँदैनन्। त्यस कारणले हामीले खेलाडीको सम्बन्धमा कुरा गर्दै गर्दा, सो आज चाहिँ हामी कामदारको बारेमा हेर्नेछौँ। योभन्दा अगाडि तपाईँले खेलाडीको बारेमा र किसानको बारेमा हेरिसक्नु भएको छ, अनि किसान उसले खेती लगाएको कारणले त्यो खेतीप्रति पनि उसको अधिकार पनि हुन्छ भनेर, अनि उसले खेती राम्रो बाली भित्राउनको लागि चाहिँ उसले धेरै मेहनत गरेका हुन्छ, उसले मेहनत गरेका छैन भने बाली राम्रो पनि हुँदैन, त्यो सबै। अनि किसान भनेर चाहिँ एकदम मेहनती मान्छे हुन्छ भनेर देखाउँछ, होइन एकदम उसले चाहिँ उसको कुरामा एकदम पुरा खट्नुपर्ने हुन्छ। त्यसैले त्यो चाहिँ हामीले हेरिसकेका थियौँ, आज हामी यो कामदारको बारेमा हेर्छौँ। अनि कामदारको बारेमा आज तपाईँलाई यो पोइन्टबाट म जान्न, किनभने यो मैले मेरो समस्या के छ भने जब यस्तो पोइन्टमा गयो भनेदेखि तपाईँलाई पुरै एउटै पोइन्टले म 1 घन्टा बिताइदिन्छु, त्यस कारणले पोइन्ट चाहिँ तपाईँलाई खालि भन्छु, तर आज जसरी म जान्छु होइन, तर कामदार एउटा असल कामदारका गुणहरू के हुन्छ, परमेश्वरको कामदार होइन सेवाकाइ गर्ने व्यक्ति, अब तपाईँले यहाँनिर के विचार गर्नुपर्छ भने पास्टर अगुवाको जिम्मा लिने व्यक्ति मात्रै कामदार होइन परमेश्वरको चाहिँ, हरेक क्रिस्चियन जसले येसुलाई पछ्याउँछ त येसुको चेला हुने, उसको प्रत्येक क्रिस्चियनको जीवनमा परमेश्वरको योजना छ नि। अनि अनि जो चाहिँ कामदार परमेश्वरको सेवामा पास्टर अगुवा एल्डर डिकनको रूपमा आउँछ, एउटा एउटा पोजिसन लिन्छ, त्यो चाहिँ झन् सिरियस विषय हो, किनभने उसले चाहिँ अरूलाई पनि त्यो बाटोमा लगाउनु पर्छ होइन। त्यसैले यो तिनवटा विषय सेवाकाइमा त्यो विश्वासयोग्य हुन्छ। अब तपाईँलाई मैले विश्वासयोग्यताको बारेमा धेरै गरिराख्नु पर्दैन होला, तपाईँले बुझ्नुहुन्छ हामी विश्वासयोग्य हुनुको मतलब के हो, यो 14-19 यो कुराको बारेमा तपाईँले हेर्न सक्नुहुन्छ। दोस्रो चाहिँ एउटा सफा भाँडो, त्यो चाहिँ दुईको बिसदेखि एक्काइससम्म सफा भाँडो, जबसम्म त्यो भाँडो चाहिँ सफा हुँदैन त्यो मालिकको लागि प्रयोगमा हुनु सक्दैन। त्यस्तै असल सेवक चाहिँ के हुन्छ, सफा भाँडो भन्दाखेरि के हुन्छ, उसको जीवन चाहिँ पवित्र हुन्छ, उसमा खराब कुराहरू हुँदैन, उसमा दुष्टताहरू हुँदैन, ऊ जहिले पनि परमेश्वरको सेवामा समर्पित हुन्छ। तेस्रो कुरा चाहिँ उसको काममा विश्वासयोग्यता, काममा विश्वासयोग्यता। पहिला चाहिँ यहाँ विश्वासयोग्य भन्ने कुरा भयो, यहाँ चाहिँ काममा विश्वासयोग्य भन्ने कुरा भयो, होइन? त्यस कारणले यो चाहिँ के भन्छ 20 देखि 26 सम्म, तर यो विषयबाट हामी जाँदैनौँ आजको विषयमा। हामीले हेर्दाखेरि चाहिँ असल कामदार, अनि त्यो चाहिँ 2 तिमोथी 2:14-18 मात्रै हेर्छौँ खासमा हामी। अनि सुरुमा तपाईँलाई म यो कुरा पढ्न चाहन्छु, यो कुरा तिनीहरूलाई सम्झाइदेऊ र प्रभुको सामु आज्ञा देऊ कि तिनीहरूले शब्दहरूका विषयमा तर्क वितर्क नगरून्, जसले भलाइ गर्दैन तर केवल सुन्नेहरूलाई हानि पुर्याउँछ। अर्को के छ, शर्माउन नपर्ने र सत्यको वचनलाई ठिकसँग प्रयोग गर्ने कामदार जस्तै आफूले आफूलाई परमेश्वरमा ग्रहण योग्य तुलाउने भरमजदुर प्रयत्न गर। 15 यहाँ के छ, सत्यको वचन, शर्माउन नपर्ने र सत्यको वचनलाई ठिकसँग प्रयोग गर्ने कामदार जस्तै। त्यसकारणले यहाँ शर्माउने भनेको चाहिँ जसले गर्नुपर्ने कुरा नगरेर अरू कुरा गर्छ भने त्यो शर्माउने भनेको चाहिँ ऊ चाहिँ उसले चाहिँ जस्तो मालिकको निम्ति जसले सेवा गर्छ मालिकको आज्ञा पालन गरेन भने मालिकको अगाडि ऊ शर्माउनु पऱ्यो नि, होइन? त्यो कुरा जस्तै त्यो शर्माउनु नपर्ने सत्यको वचनलाई ठिकसँग प्रयोग गर्ने कामदार जस्तै। किनभने जसले सबै कुरा इमान्दारसँग गर्छ ऊ त मालिकको अगाडि त एउटा के भन्छ त्यसलाई, ऊ त गौरव गर्न सक्छ नि, होइन? शर्माउनु पर्दैन नि। आफूले आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुलाउने भरमजदुर प्रयत्न गर भनेको चाहिँ त्यो परमेश्वरमा ग्रहणयोग्य तुलाउने भन्ने कुरा को बारेमा विचार गर्दाखेरि हाम्रो जीवनका हरेक कुरा, सोचदेखि योजनादेखि हाम्रो क्रियाकलाप, हामीले गर्ने सबै कुरा, हाम्रो परिवारसँग हाम्रो सम्बन्ध, अरूसँग सम्बन्ध, हाम्रो सेवा काममा जबमा गरेको काम, रुपियाँ पैसालाई कसरी चलाउँछौँ, यी सबै कुरा हाम्रो जीवनमा जब पवित्रताको अनुसार हुन्छ तब मात्र परमेश्वरमा हामी ग्रहणयोग्य हुन्छौँ। अरू सबै कुरा राम्रो गर्ने तर कुनै कुरामा चाहिँ आफ्नो स्वार्थ अथवा कतै चाहिँ लोभ गर्यो भनेदेखि चाहिँ त्यो त परमेश्वरमा ग्रहणयोग्य भएन नि, होइन? बाइबलमा लेखा छ नि, 9 कुरा ठिक गरेर 1 कुरा गलत गर्यो भनेदेखि चाहिँ उसले परमेश्वरको नियम उल्लङ्घन गर्छ भन्ने छ नि। अनि त्यसपछि यहाँनिर 26 पदमा के छ, भक्तिहीन बकबक त्याग किनकि यसले मानिसलाई झन बढी भक्तिहीनतातिर लानेछ। यो भक्तिहीन बकबक भन्ने कुरामा चाहिँ के हुन्छ, कतिचोटि मान्छेहरू नचाहिया चाहिया व्यक्तिगत ओपिनियन भन्छ, आफ्नो आफ्नो विचारमा उनीहरू चाहिँ बेकारको गनगन अथवा बातचित गर्छन्, त्यो कुरा पनि यसमा पर्छ। कतिजना मान्छेहरू चाहिँ परमेश्वरको वचनको सिद्धान्त भन्दाखेरि पनि उसको आफ्नो व्यक्तिगत घमण्डका कुराहरू बढी गर्छन्, अनि कुनै कुनै कुराहरूको विरोध गर्छन् जुन चाहिँ सत्य कुरा हो। यहाँ 17 के छ, तिनीहरूको बातचित सैनको घाउ जस्तो के भन्छ, गाडिँदै जानेछ, तिनीहरूमध्ये ह्युमेनियस र फिलेतस हुन्। ह्युमेनियस र फिलेतस, ह्युमेनियसको बारेमा चाहिँ अर्को ठाउँमा पनि भनेको छ, हामीले यसको बारेमा अहिले कुरा गर्छौँ। यिनीहरूले चाहिँ यो शिक्षा चाहिँ बाइबलीय शिक्षालाई चाहिँ बङ्ग्याएर जुन कुरा गलत छ ती कुराहरू प्रचार गर्न थाले। अनि त्यस्तो मान्छेहरू भनेको चाहिँ सैनको घाउ, हामीले यो रक्त सञ्चार रोकेपछि मान्छेको यो सैनको घाउ भनेको चाहिँ त्यो यस्तो खालको इन्फेक्सन हुन्छ कि त्यो मर्छ। अर्को शब्द चाहिँ ग्याङ्ग्रेन भन्छ, अङ्ग्रेजी शब्द पनि नेपालीमा नि ग्याङ्ग्रेन नै भन्छ क्या अरे त्यो। अनि ग्याङ्ग्रेन भने धेरै मान्छेलाई थाहा हुन्छ, ग्याङ्ग्रेन भनेको चाहिँ जब मान्छे कहिलेकाहीँ हिउँ चढ्न जाँदाखेरि, हिमाल चढ्न जाँदाखेरि चिसोले गर्दाखेरि हाम्रो औँलाको खुट्टाको औँलाहरूमा त्यो चिसोले रक्त सञ्चार हुँदै गएन भनेदेखि त्यो रक्त सञ्चार पुरै बन्द भएर त्यो सेलहरू नै त्यो औँलाहरूको सबै मर्छ, त्यो ग्याङ्ग्रेन हो। अनि त्यसलाई चट्टै काट्नुपर्ने हुन्छ, न त त्यो सर्दै सर्दै आएर पुरै शरीर नै त्यस्तो हुनसक्छ। त्यसैले यहाँनिर परमेश्वरको वचनलाई गलत कुरा गर्न थाल्नुको मतलब के छ? आत्मामा ऊ चाहिँ मर्दै जाने जस्तो कुरा भयो यो, त्यसैले सिरियस कुरा छ। 18मा पुनरुत्थान अघि नै भइसकेको छ भनेर यिनीहरू सत्यबाट तर्किएका छन्। उनीहरूको यो ह्युमनियसको यिनीहरूको फिलेतसको गलत के थियो भन्दाखेरि उनीहरूले चाहिँ यो पुनरुत्थानको सम्बन्धमा चाहिँ मानिसको विश्वासीको पुनरुत्थानको कुरा हो यो। उनीहरूले चाहिँ के भन्दा रहेछन् भनेदेखि विश्वासीको पुनरुत्थान चाहिँ विश्वास गर्ने बित्तिकै भइसक्यो, उसको मुक्ति नै पुनरुत्थान, त्यस्तो खालको शिक्षा सिकाउन थालेको थिए होइन। तर खासमा हामी चाहिँ के हेर्छौँ भने जब येशु प्रभु स्वर बादलमा आउनुहुन्छ त्यतिखेर हाम्रो पुनरुत्थान हुन्छ, त्यो त बाइबलमा क्लियर छ। कतिजनाको विश्वासलाई यिनीहरूले खलबलाएका छन्। अनि बाइबलमा हामीले के सिक्छौँ भने खलबलाएका मात्रै होइन, कतिजना विश्वासबाट पछि हटेका छन् उनीहरूको यो खालको सिद्धान्तले। अब यहाँनिर त खालि यो पुनरुत्थानको कुरा भयो, आजको विश्वासीहरूलाई हेर्दै गयो भनेदेखि अरू धेरै विषयहरू छन् जुन चाहिँ उनीहरू गर्छन्, जसले गर्दाखेरि चाहिँ मान्छेहरूको विश्वासमा बाधा ल्याउँदछ, मण्डलीमा फुट ल्याउँदछ, उसकै जीवन ग्याङ्ग्रेन जस्तै हुन थाल्दछ। धेरै अरू विषय छन्, तपाईँलाई मैले त्यसको बारेमा भन्नु परेन, तर मण्डलीमा परमेश्वरको जनहरूले विश्वासीहरूले कसरी मण्डली सञ्चालन हुनुपर्छ नयाँ नियममा, ख्रिस्टको वचन के छ, एकले अर्कालाई आफैलाई समर्पण गरेर परमेश्वरको इच्छाको लागि समर्पित हुनुपर्छ, न कि वाद विवाद खडा गर्ने, भित्रभित्रै आफ्नो अखाडा बनाउनु खोज्ने, आफ्नो ग्रुप बढाउनु खोज्ने, एकअर्कालाई विभाजन गर्ने, यो सबै गलत विषयहरू हुन्। अनि कतिजनाको चाहिँ के छ भने जब बाइबल पढेर राम्रोसँग बाइबलको नलेज ज्ञान छैन भनेदेखि कति कुराहरूमा झुट्टा पनि हुन थाल्छन्, उनीहरूले झुट्टा कुराहरू पनि सिकाउन थाल्छन्। अनि त्यो कुराको बारेमा चाहिँ हामीले विचार गर्नुपर्छ। त्यसैले हामी सुरु गर्दै गर्दाखेरि हामी चाहिँ यो 15बाट सुरु गर्छौँ। 2 तिमोथी 2:15 शर्माउन नपर्ने र सत्यको वचनलाई ठिकसँग प्रयोग गर्ने कामदार जस्तै। त्यसैले हामी जुन चाहिँ असल कामदारको बारेमा आज हेर्दैछौँ भनेदेखि यहाँनिर असल कामदार चाहिँ कस्तो हुनुपर्छ भनेर त्यसको बारेमा लेखिएको छ, पूर्ण रूपमा यो कुरा हामी देख्दछौँ। अनि अघि तपाईँलाई मैले 3टा पोइन्ट पनि दिएको थिएँ, विश्वासी के हुन्छ, यो त्यस्तो हुन्छ भनेर होइन, परमेश्वरमा। त्यसैले वचनलाई ठिकसँग प्रयोग गर्ने अनि सत्यताको वचनलाई होइन, त्यो मुख्य कुरा नै परमेश्वर यहाँ कामदार सही हुनु भनेको चाहिँ उसले परमेश्वरको वचनलाई सही प्रकारले उल्था गर्नु पर्यो, त्यसको अर्थ सही खुलाउनु पर्यो, त्यसलाई सही प्रयोग गर्नु पर्यो। वचन अनुसार वचनको प्रयोग भनेको चाहिँ प्रचार पनि हुनसक्छ, आफ्नो जीवनमा लगाउने कुरा पनि हुन्छ। परमेश्वरको वचन बाइबलको शिक्षालाई सही शिक्षाको रूपमा लिने, त्यसैले यहाँनिर 2 तिमोथी 2:15 त्यही कुरा छ। अनि यहाँ खासमा डिलिजेन्ट जेलसी, अङ्ग्रेजीमा जेलस त्यो शब्दको अर्थ चाहिँ यो ठिकसँग प्रयोग गर्ने भनेको चाहिँ त्यो परमेश्वरको वचनमा जिउने कुरामा चाहिँ उनीहरू एकदमै जोसिला र एकदमै एकदमै मेहनती त्यो त्यसको लागि सिरियस भएर काम गर्ने होइन। अनि आफू आफूलाई परमेश्वरमा ग्रहणयोग्य तुलाउने भरमजदुर भनेको पनि यो भरमजदुर प्रयास गर्ने, यो भर मजदुर भन्ने अर्को पदहरूमा नि तपाईँले पाउनुहुन्छ। जस्तो उदाहरणको लागि खासमा यहाँ मैले लेखेको छु तर त्यो सबै पदहरू यही यही शब्द भर मजदुर 2 तिमोथी 4:9 र 21 त्यस्तै तितस 3:12 यो भर मजदुर भन्ने शब्द त्यहाँ पनि छ। र तपाईँलाई म 2 तिमोथी 4:12 होला यो 12:12 म कहाँ चाँडै आउने, यहाँ भर मजदुर प्रयत्न गर, यो भर मजदुर भन्ने शब्द चाहिँ भर मजदुर भन्ने शब्द चाहिँ अङ्ग्रेजीमा भन्नु पर्यो भनेदेखि चाहिँ एउटा एकदमै एकदमै समर्पित भएर कोसिस गर्ने होइन, अङ्ग्रेजीमा डिलिजेन्ट अथवा जेलस प्रकारले एकदम उत्साहित भएर परमेश्वरको इच्छा पुरा गर्नलाई कोसिस गर्ने भन्ने अर्थ यसले दिँदछ, भर मजदुर यो शब्द। त्यसरी तपाईँ र म परमेश्वरमा विश्वास गर्ने खालि मैले कहिलेकाहीँ भने गर्छु नि, यो मान्छेहरूको कतिजनाको चाहिँ यो चाहिँ एउटा फुर्सदमा गर्ने विषय जस्तो क्रिस्चियनिटी। आखिरी उसले सबै कुरा आफ्नै भविष्य बनाउने, आफ्नै स्वार्थ पुरा गर्ने, आफ्नै योजना पुरा गर्ने काममा लागु गर्छ। यो चाहिँ ह्युमन नेचर हरेक मान्छेमा हुन्छ, तर तपाईँ र म परमेश्वरको मान्छे हो कि होइन? परमेश्वरको असल कामदार चाहिँ त्यस्तो हुँदैन। उसले परमेश्वरलाई चाहिँ पहिलो ठाउँमा राख्छ। मान्छेहरू आफ्नो भौतिक उत्पाद के भन्छ त्यसलाई, उपलब्ध हुने विकास हुने कुरातिर लम्कन्छ। अब त्यो त्यो झट्ट हेर्दा खराब देख्दैन, तर सबभन्दा ठुलो कुरो परमेश्वरको इच्छा चाहिँ, किनभने हामी बाइबलमा प्रष्ट पाउँछौँ येशु प्रभुकै वचन के छ, सारा जगत हात पारेर आफ्नो आत्मा गुमायो भने के लाभ होइन? त्यस कारण यो कुरो त हरेक व्यक्तिले परमेश्वरसँग आफैलाई जाँच्ने कुरा हो। त्यसैले शर्ममा नपर्ने सत्यको वचनलाई ठिकसँग प्रयोग गर्ने भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। अनि अर्को चाहिँ यो खण्डमा मुख्य ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ के छ भने, कामदारले जोसिलो भएर भर मजदुर प्रयास गर्नुपर्छ, जसले गर्दा उसको कामको जाँचमा चाहिँ ऊ प्रमाणित होस्, ऊ चाहिँ लाजमा नपरोस्। उसको कामको एक दिन सबैको कामको जाँच हुन्छ, बाइबलमा हामीले त्यो हेर्छौँ। एक दिन सबैको कामको जाँच हुनेछ, अनि त्यस बखत हामी त्यस्तो खालको कामदार हुँ जसले गर्दा हाम्रो काम चाहिँ सत्य ठहरियोस् अनि त्यो खरानीमा नबद्लियोस्। यो सबभन्दा महत्त्वपूर्ण कुरा हामी त्यहाँ देख्दछौँ। तपाईँलाई मैले यो बाइबलमा यो पहिलो कोरन्थी 3 अध्यायमा यो हाम्रो कामको जाँचको सम्बन्धमा त्यहाँ लेखिएको छ, अनि तपाईँलाई म चाहिँ यसको सुरुदेखि नै 10 पददेखि यसको 15 पदसम्म पढ्ने प्रयास गर्छु। पहिलो कोरन्थी 3 को यहाँ के छ, परमेश्वरले मलाई दिनुभएको अनुग्रहद्वारा मैले एकजना सिपालु स्त्रीले झैँ एउटा जग बसालेको छु। पावलले के भन्छ, कामको सम्बन्धमा जग बसालेको कुरा छ, परमेश्वरको राज्यको सेवकाईको बारेमा यहाँ कुरा छ। अनि अरू कसैले त्यसमाथि भवन बनाउँदै जान्छन् भनेको त एउटा असल कामदारले परमेश्वरको योजनामा काम गर्दै जान्छ, सबै काम एउटैले सिद्धाउँदैन, तर बनाउने प्रत्येकले होसियारी साथ बनाउँदै जानुपर्छ। तर जुन जग बसालिएको छ त्यो जग स्वयं ख्रिस्ट येशु हुनुहुन्छ। त्यसैले परमेश्वरको राज्यको जग ख्रिस्ट येशु हुनुहुन्छ। ख्रिस्ट येशु नै सबभन्दा महत्त्वपूर्ण कुरा हुनुहुन्छ हाम्रो विश्वासमा, हाम्रो सेवकाइमा। त्यसबाहेक कसैले अर्को जग बसाल्न सक्दैन। पहिलो कुरा चाहिँ त्यो भइहाल्यो। यहाँनिर 12 देखि 15 सम्म के छ, पहिलो कोरन्थी 3 मा, यदि कसैले त्यस जगमाथि सुन चाँदी बहुमूल्य पत्थर काठ घाँस वा पराल प्रयोग गरेर केही बनाउँछ भने हरेकको काम कस्तो रहेछ भनी देखाइनेछ। यहाँनिर प्रष्ट यो कुरो चाहिँ हामीले जहिले पनि विचार गर्नुपर्छ, किनकि त्यस दिनले हरेकको कामलाई ज्योतिमा ल्याउनेछ अनि आगोद्वारा काम प्रकट हुनेछ र हरेक मानिसको कामको गुण आगोद्वारा जाँच गरिनेछ। यदि त्यसले बनाएको काम रहिरह्यो भने त्यस कामदारले इनाम पाउनेछ, यदि त्यो काम जलेर नष्ट भयो भने कामदारले नोक्सानी उठाउनु पर्नेछ। तापनि आगोको ज्वालाबाट बाँचे झैँ आफू चाहिँ बाँच्नेछ। यहाँनिर के छ भनेदेखि, यहाँ सुरुमा यो का यो घर बनाउने कुरामा के छ, सुन चाँदी बहुमूल्य पत्थर, यो चाहिँ एक थरी चाहिँ घर बनाउने मेटेरियल भनौँ, अर्को चाहिँ के छ, काठ घाँस र पराल। त्यसैले यो चाहिँ वास्तवमा यहाँनिर के छ, तापनि आगोको ज्वालाबाट बाँचे चाहिँ आफू चाहिँ बाँचेछ भने कमसेकम यो चाहिँ विश्वासीको कुरा भयो। ऊ चाहिँ आफू मात्रै बाँच्छ, तर त्यो दिन त्यसलाई इनाम छैन, त्यो कुरो यहाँ छ। किन उसको काम चाहिँ त खरानी भयो, तर कमसेकम येशूमा विश्वास गरेर मुक्ति चाहिँ पायो होला, हुन सक्छ। तपाईँ त कतिजनाको समस्या त के छ भने, सायद उसको जीवनमा मुक्ति पाउने पनि फल छैन। त्यो त्यो कुरा हामीले विचार गर्नुपर्ने हुन्छ। मुक्ति पाउने पनि फल छैन भने कति डरलाग्दो कुरा हो। त्यसैले यहाँनिर क्लियर छ। त्यसैले हरेक व्यक्ति आफ्नो सेवकाई कसैले भनेको कारणले, अब म धेरैलाई भन्ने गर्छु यसो गर्नुपर्छ उसो गर्नुपर्छ, रात दिन सम्झाउने गर्छु, एकैछिन है। त्यसकारणले यो एकदमै महत्त्वपूर्ण कुरा छ। कतिजना त्यही भएर म के भन्दै थिएँ भनेदेखि कमसेकम मुक्ति पाएको व्यक्तिको बारेमा यो छ, होइन? त्यसैले तपाईँले के हुन्छ भने कुनै पनि व्यक्ति क्रिस्चियन होस्, जस्ट मण्डलीको साधारण विश्वासीहरू हुन्, अथवा मण्डलीका एउटा एउटा अगुवाको रूपमा बोलावट पाएका व्यक्तिहरू हुन्, पास्टर हुन्, टिचर हुन्, अरू किसिमका अगुवाहरू हुन्, धेरै किसिमको वरदान हुन्छन्, ती सबैको जीवनमा परमेश्वरले एउटा योजना राख्नुभएको छ। अनि हामीले सेवा गर्छौँ त्यो कसैले भनेको कारणले, कसैलाई देखाउनको लागि, कसैलाई खुसी बनाउनको लागि, अथवा आफैलाई फाइदा गर्नको लागि हामीले काम गर्छौँ भने चाहिँ त्यो चाहिँ सुन चाँदी बहुमूल्य पत्थर त हुनै सक्दैन नि, होइन? त्यस कारणले हामीले गरेको सेवा चाहिँ आगोले नजल्ने हुनलाई चाहिँ हामी निस्वार्थ, हाम्रो पुरा हृदयले केवल परमेश्वरलाई प्रसन्न बनाउन हाम्रो सेवा हुनुपर्छ। अर्को कुरा चाहिँ हामीले हेरिरहेछौँ, डेलिजेन्ट, अल्छी होइन, ल्यासे फेयर भन्छ, भनेको चाहिँ जहिले पनि पछाडि ल्यागिङ, क्या ल्यागिङ भनेर थाहा छ? हिजो आज स्मार्टफोन अथवा कम्प्युटर ल्याग गर्छ नि, भने बेलामा खुल्दै खुल्दैन, होइन, लेयर लेयर घुमेर बस्छ। तपाईँको जीवन त्यस्तो छ ख्रिसको लागि कि तपाईँ जुर्क उठेर एउटा जोसिलो भएर परमेश्वरको कुरामा तत्पर हुनुहुन्छ, जहिले पनि मिनेटभन्दा अरूभन्दा अगाडि हुनुहुन्छ? प्रियहरू, त्यो तपाईँको कुरा हो, तपाईँले घर बनाउँदै हुनुहुन्छ यो। तर यहाँनिर मुख्य प्रश्न के पनि हुन्छ भनेदेखि, कतिजना मान्छेहरू चाहिँ सायद यो घर बनाउने ठाउँमा पनि पुगेका छैन, भनेका छन्, बाहिर देखाएको छन्, तर उनीहरूभित्र जीवनै छैन। यो पनि अर्को विषय हो, त्यो चाहिँ धेरै के भन्छ, दुःख लाग्ने अवस्था हो। त्यसैले यो विषयमा हामीले विचार गर्नुपर्छ। एक पास्टर भनेको चाहिँ परमेश्वरको वचनमा एक कामदार हो, होइन? पास्टर कुनै पनि मण्डलीमा भएका व्यक्तिहरू परमेश्वरको वचन अनुसार कामदार हो नि। परमेश्वरको वचन चाहिँ एउटा ट्रेजर जस्तै, धन जस्तै हो। भण्डारेले चाहिँ के गर्छ, भण्डारेको बारेमा हामी हेर्दैछौँ, हामीले पहिला पनि हेरेको थियो, तिमोथीमा, दोस्रो तिमोथीमा एउटा सबभन्दा महत्त्वपूर्ण कुरा, गार्ड द ट्रुथ अफ वर्ड अफ गड, होइन? त्यो चाहिँ परमेश्वरको जनहरूको एउटा जिम्मा हो, एउटा बोलावट हो, परमेश्वरको सत्य वचनलाई सुरक्षित राख्ने, त्यो चाहिँ धन हो। भण्डारेले चाहिँ त्यसलाई सुरक्षा गर्छ, होइन, गार्ड गर्छ। अनि यो कुरो चाहिँ हामीले विचार गर्नु पर्यो, अनि इन्भेस्ट गर्छ, त्यसलाई प्रयोग गर्छ। किनभने जब त्यो जस्तो त्यो त्यो तोडाको उखानको कुरामा के छ भने, त्यो एउटा मात्रै तोडा पाउनेले चाहिँ के गर्छ, इन्भेस्ट गर्दैन नि, सुरक्षा त गर्छ, गाडेर राख्छ, तर इन्भेस्ट गर्दैन, त्यो पनि खोसिन्छ। तपाईँले वचनमा येशु प्रभुकै कुरा छ, होइन? तर त्यो अरू दुईजनाले चाहिँ के गर्छन्, त्यसलाई इन्भेस्ट गरेर त्यसलाई डबल बनाउँछन्, तिनीहरूले त्योभन्दा नि बढी पाउँछन्। परमेश्वरको वचनमा यो सबै कुराहरू लेखिएको छ। हरेक मान्छेले आफैले परमेश्वरको अगाडि जवाबदेही हुन सिक्नुपर्छ। वचन नै हो एक सिपाहीको निम्ति चाहिँ तरवार, एक किसानको निम्ति चाहिँ त्यो बिउ, कामदारको निम्ति एउटा औजार, होइन? कामदार भनेको चाहिँ किसान अथवा कामदारको लागि के हुन्छ, त्यो एउटा हतियार, औजार हुन्छ। अनि जुनद्वारा चाहिँ मानिसहरूले परमेश्वरको मण्डलीलाई निर्माण गर्ने काम गर्दछन् अथवा मर्मत गर्ने काम गर्दछन्, अनि कतिचोटि हिसाब किताब गर्छन्, कतिचोटि परमेश्वरको वचनद्वारा सही कुराहरूमा परिवर्तन ल्याउँछन्। प्रचारक र शिक्षक ती हुन् जसले परमेश्वरको वचनको सही तरिकाबाट प्रयोग गर्छन् र परमेश्वरले चाहनु भएको अनुरूप परमेश्वरको मण्डली, जो ख्रिस्टको शरीर हो, त्यसलाई पवित्रतामा निर्माण गर्छन्। हरेक मण्डलीमा एउटा विश्वासीको पनि एउटा जिम्मा हुन्छ, किनभने ख्रिस्टको शरीरको ऊ पनि एउटा अङ्ग हुन्छ। त्यसैले यो सिरियस कुरा हो। यहाँनिर त के छ भने, म यो पक्ष, ऊ यो पक्ष, म त त्यस्ता व्यक्तिहरूलाई के भन्छु भने, सायद उनीहरू परमेश्वरको लागि जिउँदै छैनन्। उनीहरू पक्षको लागि मान्छेलाई खुसी बनाउन कति कुरा गरिरहेका हुन्छन्, परमेश्वरले के गर्दैछ उसलाई थाहा पनि भइरहेको छैन, झुटा बोलेर पनि खुसी बनाउन खोजिरहेका हुन्छन्। त्यसकारण यस्तो व्यक्तिहरूलाई म भन्छु, पश्चाताप गरेर परमेश्वरको बाटोमा लाग, होइन भने एक दिन यो इनामको कुरा त छोडिदिउँ, एक दिन परमेश्वरकोमा पनि नपुग्ला, होइन? तर जुन कामदार असल हुँदैनन्, उनीहरूले परमेश्वरको वचन सही प्रकारले प्रयोग गर्दैनन्, अनि उनीहरू जब उनीहरू जे आफ्नो जीवनमा चाहन्छन् त्यसैलाई अगाडि बढाइरहेका हुन्छन्। त्यसैले कतिचोटि उनीहरूले के गर्छन्, परमेश्वरको वचनले नभनेको कुरा भन्छन्, आफूले भन्न चाहेको कुरा अनुसार परमेश्वरको वचनलाई मोड्छन्। त्यसैले तपाईँ र म परमेश्वरको सेवाकाईमा लाग्ने मान्छे छौँ भने वचनमा के छ त्यो भन्दा यताउता लाने अधिकार हाम्रो छैन। हामीले भनौँ के भन्नुपर्छ, मान्छेलाई के सुनाउनु पर्छ, त्यो किसिमले छानेर वचन प्रचार गर्ने मान्छे सही खालको हुन सक्दैन। तपाईँलाई म यो दोस्रो कोरन्थी 4:2 पढ्छु। बरु हामीले गुप्त र शर्म लाग्ने मार्गहरू त्यागेका छौँ, हामी छल गर्दैनौँ, न त परमेश्वरको वचनलाई हेरफेर गरेर व्याख्या गर्छौँ। पावलले तिमोथी के अरे कोरन्थको विश्वासीहरूलाई भनिरहेका छन्, तर हामी परमेश्वरको दृष्टिमा सत्यलाई प्रकट गरेर प्रत्येकको विवेकमा आफूलाई ग्रहणयोग्य बनाउँछौँ। सी, मान्छेको विवेक, मान्छेको सोच, मान्छेको समझ परमेश्वरको वचनले सभा गर्नु पर्यो, परमेश्वरको वचनले। त्यसैले हामीले जब वचन सुन्छौँ, वचन सुनाउँछौँ, मान्छेको विचार बदलिनु पर्यो। जबसम्म तपाईँको विचार कहिल्यै बदलिन, तपाईँ परमेश्वरको पछिमा हुनुहुन्न, तपाईँ केवल यो संसारमा आफैलाई खुसी बनाउने कुरामा हुनुहुन्छ। जब परमेश्वरले मण्डलीको जाँच गर्नुहुन्छ, हामीले अघि पहिलो कोरन्थी 3:3 हेरेका थियौँ, अनि त्यो जाँचमा चाहिँ कति स्थानीय मण्डलीको सेवकाई खरानीमा परिवर्तन होला, होइन कसको सेवकाई खरानीमा होला भन्ने कुरा चाहिँ कसै कसैलाई थाहा पनि हुनसक्छ। किनभने जब मान्छेले गलत सही कुरा गर्दैनन्, होइन यहाँ पहिलो कोरन्थी 3:10 के छ, परमेश्वरले मलाई दिनुभएको अनुग्रहद्वारा मैले एकजना सिपालु मिस्त्रीले झैँ एउटा जग बसालेको छु, अनि अरू कसैले त्यसमाथि भवन बनाउँदै जान्छ, तर बनाउने प्रत्येकले होसियारी साथ बनाउँदै जानुपर्छ। यहाँनिर कुरा के छ, बनाउनेले होसियारी साथ, किनभने उसले सही प्रकारले बनाएन भनेदेखि त्यो चाहिँ खरानीमा परिवर्तन हुन्छ। यो कुरो बाइबलमा प्रष्ट छ प्रियहरू। अनि कतिजना मान्छेहरू यो संसारको त्यो नाते क्षणिक पग्लेर जाने जीवनको लागि यति धेरै कोसिस गर्छन्, तर परमेश्वरलाई भुल दिन्छन्, परमेश्वरको कुरा हराइदिन्छन्। उनीहरूले हरेक कुरामा आफ्नै उद्देश्य, आफ्नै योजना, आफ्नै आफू खुसी हुने, आफ्नो घमण्ड, आफ्नो इज्जत, यस्तो खोजेको हामी प्रशस्त म धेरै देख्छु। त्यसैले हामीले आफैलाई जाँच्नुपर्छ। जब एकजना परमेश्वरबाट प्रमाणित भएको व्यक्ति चाहिँ कामदार हुन्छ, परमेश्वरको वचनको गहिरो अध्ययन ऊ गर्छ, र पहिला त्यो वचन आफ्नो जीवनमा प्रयोग गरेर आफ्नो विचार र आफ्नो भावना र आफ्नो चरित्र परिवर्तन गर्छ, तर एउटा परमेश्वरमा पुरा प्रमाणित नभएको कामदार चाहिँ आफ्नो समय व्यर्थमा खेर फालेर त्यो वचनलाई आफूलाई आफ्नो जीवनलाई जस्टिफाई गर्ने किसिमले उसले बताउन थाल्छ, तर त्यो आफ्नो जीवनलाई परिवर्तन गरेर लगाउँदैन। उसले चाहिँ जिउँदै गरेको हरूलाई उसले जुन कुरा गर्दछ खासै केही जसलाई उसले सिकाइराखेको हुन्छ, होइन मण्डलीलाई प्रचार गर्ला, अरूलाई प्रचार गर्ला, तिनीहरूले खासै केही कुरा सिक्न सक्दैन, किन उसले दिएको जीवनमा त परमेश्वरको सत्य कुरा वचन होइन नि त। उसले आफ्नो इच्छाको कुरा गरेर हुन्छ, केवल समय बर्बादी गर्छ त्यस्तो मान्छेले। परमेश्वरबाट प्रमाणित कामदार चाहिँ त्यस्तो हुँदैन, होइन अनि त्यस परमेश्वरबाट प्रमाणित भएको, परमेश्वरमा ग्रहणयोग्य भएको कामदार चाहिँ वाद विवादमा फस्ने काममा लाग्दैन, बेकारमा समय खेर फाल्दैन भन्ने कुरा हामी देख्छौँ। यहाँनिर 2 तिमोथी 2:14 के छ, यो कुरा तिनीहरूलाई सम्झाइदेऊ र प्रभुको सामु आज्ञा देऊ कि तिनीहरूले शब्दहरूका विषयमा तर्क वितर्क नगरून् जसले भलाइ गर्दैन तर केवल सुन्नेहरूलाई हानि पुर्याउँछ। त्यसकारणले यो परमेश्वरको वचनलाई जसले सिकाउने काम गर्छ, जसले प्रयोग गर्ने काम गर्छ, त्यो हानि गर्ने खालको काम गरिरहेको छ भने त्यसले उसलाई केही फाइदा दिँदैन। यस्तो परमेश्वरको जनलाई थाहा, अनि वास्तवमा परमेश्वरको जनलाई त्यो कुरा थाहा हुन्छ कि केवल बिना कारण तर्क वितर्क गर्ने कुराले चाहिँ उसको समय बर्बादी हुन्छ, उसलाई केही फाइदा हुँदैन, केवल नोक्सान ल्याउँछ। यो कुरा चाहिँ एकदम तर तपाईँले देख्नुहुन्छ घरिघरि, अनि कतिजना मान्छेहरू के हुन्छ भने त्यही कुरामा लागिरहेको हुन्छ,
मान्छेले किन लडाइँ गरिरहेछ, मान्छेले किन झगडा निकालिरहेछ, मान्छेले किन सबै यो गोलमाली ल्याइरहेछ। मुख्य कुरा चाहिँ उसले परमेश्वरको इच्छा होइन, उसले आफ्नो घमण्डलाई अगाडि बढाएर आउँछ, तर कतिजना मान्छेहरू त्यही पछाडि लागिरह हुन्छ किन उसले पनि परमेश्वरको इच्छा बुझेन। त्यस कारण यहाँनिर कति जरुरी छ कि परमेश्वरको इच्छा हाम्रो विश्वासीहरूलाई बुझाउने, जसले गर्दाखेरि उनीहरू गलत मान्छेहरूको पछि नलागुन्। मैले धेरै देखेको छु गलत मान्छेको पछि लागेको, बुझ्नुहुन्छ? यहाँनिर तपाईँलाई म पहिलो तिमोथी 6:4 यो भन्न चाहिँ, त्यो घमण्डले फुलेको हुन्छ र त्यसले केही जानेको हुँदैन, त्यसले व्यर्थको वाद विवाद गर्छ, एक एक शब्द लिएर झगडा गर्न खोजिरह हिँड्छ। यी कुराहरूले डाहा, कलह, बदनामी र खराब शङ्काहरू उत्पन्न गराउँदछन्। कतिजना मान्छेहरू तपाईँले देख्नुहुन्छ? त्यस कारण कतिचोटि के हुन्छ भने मान्छेहरूको कुरा, कहिलेकाहीँ मान्छेहरूले गरेको कुराको अर्थ अर्कै हुन्छ। हामीले खालि हामी त्यो बुझेनौँ भनेर त्यसको विरोध गर्नु, हामी संयम भएर, भलात्मी भएर भन्छ नि, हामी इमान्दार भएर, नम्र भएर त्यो कुरा सुनेर उसले भनेको कुरा बुझ्न प्रयास गर्नुपर्छ। अनि त्यसलाई हामीले गलतै पायो भने त्यसलाई सुधार्न पनि एउटा असल तरिकाबाट गर्नुपर्छ। मान्छेसँग विवाद लिएर, झगडा गरेर, मान्छेलाई भड्काएर, उसको विरुद्धमा खडा गरेर, उसलाई बदनाम गरेर, यो सबै कुरा परमेश्वरको मान्छेले गर्न मिल्दैन। अर्को Titus 3:9-11 के छ? मूर्ख वाद विवाद, वंशावली फुट र व्यवस्था सम्बन्धी झगडाहरूबाट अलग बस, किनकि ती बेफाइदा र व्यर्थका हुन्छन्। फुट ल्याउने मानिसलाई चाहिँ एक बार दुईपल्ट चेतावनी दिएपछि त्यससँग अरू कुनै सरोकार नराख, यो जानेर कि यस्तो मानिस भ्रष्ट र पापी हो, त्यो आफै दोषी ठहरिनेछ। यहाँ के भन्यो? फुट ल्याउने मान्छेको बारेमा के भन्यो? यहाँ हामी परमेश्वरको असल कामदारको बारेमा कुरा गर्दैछौँ। मण्डलीमा मैले देखाएको छु यस्तो फुट ल्याउने मान्छे, उनीहरूसँग उनीहरूलाई चाहिँ एक दुईपल्ट चेतावनी दिएपछि तिनीहरूबाट त त्यसलाई त अलग राख्नु भनेको छ, यहाँ सरकार नराख, देख्नुहुन्छ? किनभने तिनीहरू त भ्रष्ट पापी हुन्, त्यो त आफ्नै दोषले आफै जान्छ, तर तपाईँहरू म परमेश्वरको कुरामा लाग्नुपर्छ। त्यसरी यहाँनिर सिरियस कुरा हो, परमेश्वरको वचन एउटा सिरियस विषय हो। प्रभुको सेवामा जाने मान्छे बनावटी हुनै सक्दैन। त्यस कारण तपाईँ र मेरो उद्देश्य, तपाईँ र मेरो इच्छा पुरा गर्ने, तपाईँ र मेरो प्रभाव बढाउने होइन, परमेश्वरको सत्य वचनमा जिउने हो। परमेश्वरद्वारा प्रमाणित कामदारले ईश्वरहीन बेकारको फोस्रो कुराहरू त्याग्नुपर्छ, उसले त्यागेको हुन्छ। अनि तपाईँलाई 2 Timothy 3:16 भक्तिहीन बकबक त्याग, किनकि त्यसले मानिसहरूलाई झन बढी भक्तिहीनतातिर लानेछ। त्यसैले बकबकका, अर्थहीनका कुराहरू चाहिँ नगर्नु बेस हुन्छ। तपाईँहरू मेरो मुख्य उद्देश्य भनेको चाहिँ परमेश्वरको इच्छा अनुसार मानिसहरूलाई ख्रिस्टमा डोर्याउने, उसलाई ख्रिस्टमा विश्वासमा गराउने, तपाईँहरू मेरो पछि लगाउने होइन, हाम्रो विचारमा ल्याउने होइन। धेरै मान्छेहरू त्यो गरेर आउँछन् मण्डलीमा, त्यही कारण फुट भएर आउँछ, त्यहाँ समस्या भएर आउँछ। कोही मान्छे पर्फेक्ट त हुँदैन, तर समस्या के हो भने मान्छेले त्यही कुरालाई प्रयोग गरेर विवाद ल्याउँछन्। तर उसले विवाद होइन, प्रार्थना गरेर परमेश्वरमा एकता ल्याउनु पर्छ। अनि त्यस कारणले अर्को पदमा हामीले हेऱ्यौँ भनेदेखि 2 Timothy 6:20-21 के छ? तिमोथी, जे तिमीलाई सुम्पिएको छ त्यो सुरक्षित राख, भक्तिहीन गन के भन्छ गन्थन र खण्डनहरूको जो झुट्टा झुट्टो ज्ञान हो तिनलाई परित्याग गर, यी कुराहरूबाट पछि लागेर कतिजना आफ्नो विश्वासको लक्ष्यबाट चुकेर गएका छन्। तिमीसँग अनुग्रह होस्। भनाइको मतलब के छ? अनुग्रह हुनुको मतलब के हुन्छ? परमेश्वरले जस्तै काम गर्ने, उहाँको सहयोगमा काम गर्ने, त्यसैले मान्छेप्रति चाहिँ सहनशील हुने, मान्छेलाई क्षमा दिन सक्ने, सानोतिनो मिस्टेक गरेको मान्छेहरूलाई पनि सुधार्ने बाटो ल्याउने, विभाजन गरेर उसले बदनाम होइन। त्यस कारणले परमेश्वरको जन कस्तो हुन्छ भनेर हामी यहाँ प्रष्ट देख्छौँ। अनि किनभने यस्तो कुरा अझै ईश्वरहीनता हुन्छ यदि त्यस्तो गर्छ भनेदेखि चाहिँ, होइन? एकअर्कालाई त्यसको बारेमा त्यस्तो कुराहरू गर्दाखेरि चाहिँ वास्तवमा फाइदा हुँदैन, कारण वचन आत्मिकी विषयमा अगुवाहरू अरूको अबुझ ज्ञान बाँड्ने चाहिँ गलत कुरा हो, जहाँ ईश्वरको काम हुँदैन। त्यसैले कतिजना मान्छेहरू यस्तो खालको कुरा भित्रभित्र गरेर आउँछन्, कुनै पनि विषयमा, कहिलेकाहीँ मण्डली भवनको विषयमा, कहिलेकाहीँ अर्को केको विषयमा, खालि भित्रभित्रै गुटबन्दी गरेर आउँछन्। मान्छेले कुनै पनि कुरा जो परमेश्वरमा ग्रहणयोग्य छैन त्यसलाई इन्टरटेन गर्नु हुँदैन, अनि त्यो इन्टरटेन गर्ने मान्छेको सङ्गतमा जानु हुँदैन। तपाईँलाई पनि ग्याङ्ग्रेनतिर, ग्याङ्ग्रेन भनेको त्यही हो। अनि यहाँनिर दोस्रो तिमोथी 7 को परमेश्वरद्वारा साँचो ठहराइएको कामदारलाई थाहा हुन्छ झुट्टा शिक्षा अथवा झुटो डक्ट्रिन, झुटो डक्ट्रिन सिकाउने मान्छेहरू, उनीहरूको तर्कको कुरा चाहिँ त्यो चाहिँ खतरनाक कुरा हो। अनि अनि कतिचोटि त्यस्तो कुरालाई चाहिँ हामीले अस्वीकार अथवा विरोध गर्नुपर्छ। यस्तो झुट्टा शिक्षालाई ले चाहिँ पावरले के भन्छ, झुट्टा शिक्षा चाहिँ एउटा ग्याङ्ग्रिन होइन। तपाईँलाई अर्को शब्द या अर्कोमा यो अर्को अनुवादमा के लेख्छ, दोस्रो तिमोथी 2:17 तिनीहरूका शिक्षा कुहिँदै गएको घाउ झैँ फैलिन्छ, अनि यस्ताहरूमध्ये होमिनियस र फिलेतस हुन्। यो दुईजनाले झुट्टै शिक्षा फिलाए र आजको दिनमा यिनीहरूले जस्तै पुनरुत्थानको कुरा होइन तर अरू कुराहरू फैलाउने मान्छेहरू हुन्छन्। त्यही कारण हामीले एकदमै होसियारी हुनुपर्छ। अनि त्यो ग्याङ्ग्रेन रोगको बारेमा तपाईँले मैले अघि पनि कुरा गरिसकेँ होइन, त्यो ग्याङ्ग्रेन लागेपछि चाहिँ त्यो काटेरै फाल्नुपर्छ, नत्र त्यसले अर्को 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 मार्दै गएर के हुन्छ, तपाईँको पुरै खुट्टा पुरै शरीर चाहिँ कुहिँदै जान सक्छ। यो बारेमा हामीले धेरै सुनेका छौँ, अनि किनभने त्यो रक्त सञ्चार, त्यस कारणले के हुन्छ, मान्छे जब परमेश्वरको सम्बन्धबाट केले बिगार्छ, पापले बिगार्छ, गलत कुराहरूले, झगडाले बिगार्छ, त्यसको मतलब के छ, पवित्र आत्माको काम बन्द हुन्छ, रक्त सञ्चार बन्द हुन्छ, त्यस कारणले इन्फेक्सन बढ्दै जान्छ। अनि येशु ख्रिस्टको मण्डली जो बडी अफ बिलिभर्स इन्फेक्सन हुन थाल्दछ, अनि कतिजना मण्डलीमा यस्ता व्यक्तिहरू हुन्छन् जो केवल इन्फेक्सन ल्याउने, अनि तपाईँले सुन्नुपर्छ। अनि त्यस्तो कुराहरूलाई चाहिँ हामीले के गर्नुपर्छ, एक्सपोज, त्यसलाई देखाइदिनुपर्छ, त्यसको गलत कुरालाई अस्वीकार गर्नुपर्छ। परमेश्वरको वचन केवल सत्य र स्वास्थ्य शिक्षा, सत्य र स्वास्थ्य परमेश्वरको वचनको शिक्षाले मात्र मण्डलीका विश्वासीहरूलाई सुरक्षित राख्न मद्दत गर्छ, आत्मिकी परिपक्वमा बढाउन मद्दत गर्छ। यहाँ पावलले यस्तै दुईजना झुट्टा कुराहरू फैलाउने व्यक्तिहरूको बारेमा जुन भनेका छन्, उनले ती झुट्टा शिक्षकहरूको गलत कुरा के थियो पनि भनेका छन्, जुन चाहिँ उनीहरूले पुनरुत्थान भइसकेका छ विश्वासीहरूको भनेर उनीहरूले भनेका थिए, जुन चाहिँ तपाईँलाई हामीले यहाँनिर 2 तिमोथी 2:17 होमिनियस र फिलेतस भन्ने कुरा चाहिँ यहाँ देखेको थियौँ, देखेको छौँ होइन। तर यहाँनिर यो होमिनियस भन्ने व्यक्ति चाहिँ 1 तिमोथी 1:20 पनि उपयोग के भन्छ यसको नाम चाहिँ प्रयोग भएको छ, तर फिलेतस भनेको चाहिँ को हो हामीलाई त्यसको बारेमा केही पनि थाहा थिएन। तर 1 तिमोथी 1:20 के छ, ती मध्ये ह्युमिनियस र अलेक्जेन्डर हुने अर्को व्यक्ति पनि छ जसलाई ईश्वर निन्दा नगर्न सिकुन् भनेर मैले शैतानको हातमा सुम्पिएको छु। सी त्यसले यो विषयमा एकदम मण्डलीमा होसियारी हुने कुरा हो, किनभने यसले चाहिँ मान्छेहरूलाई गलत बाटो लाँदछ। फेरि त्यसको बारे हामीले के पनि जानेको छैनौँ। ह्युमिनियसको बारेमा चाहिँ यहाँनिर पहिला पनि उनले कुरा गरेको 1 तिमोथीमा पनि हामीले त्यहाँ देख्छौँ। तर यिनीहरू दुइटै चाहिँ सत्यबाट तर्किएका थिए, उनीहरूले मानिसहरूको पुनरुत्थान भइसकेको छ भनेर विचार गर्थे, अनि उनीहरूको शिक्षामा एउटा के थियो भने जब मान्छेले मुक्ति पाउँछ त्यो नै उसको पुनरुत्थान, यस्तो खालको शिक्षा दिइरहेको थिए। तर येशु प्रभुको वचन के छ भन्दाखेरि उहाँ बौरी उठ्नुभयो, जब येशु प्रभु अहिले स्वर्गमा हुनुहुन्छ, जब उहाँ आउनुहुन्छ, हरेक विश्वासीहरू बौरी उठ्छन्, जो मरेका छन् येशु प्रभुमा उनीहरू पनि बौरी उठेर आउँछन् भन्ने कुराहरू चाहिँ हामीले देख्दछौँ। त्यसैले परमेश्वरको वचनमा प्रष्ट भएको कुरा यिनीहरूले गल्ती सिकाउँथे। विश्वासीहरूको भौतिक शरीरको पुनरुत्थान चाहिँ येशुको दोस्रो आगमनपछि मात्रै हुन्छ भन्ने कुरा चाहिँ हामी देख्छौँ। त्यसैले अर्को एउटा पद पनि तपाईँलाई म राख्न चाहन्छु, अनि त्यो चाहिँ यो पद पहिलो कोरन्थी 15:12 मृतकबाट ख्रिस्ट पुनरुत्थान हुनुभयो भनी प्रचार गरिन्छ भने कसरी तिमीहरूमध्ये कसै कसैले मृतकको पुनरुत्थान हुँदैन भनी भन्न सक्छौ? त्यसैले यो मरेको चाहिँ बौरी उठ्दैन भन्ने कुराहरू, त्यसको बारेमा धेरै अरू कुराहरू छन् जुन कुराको बारेमा चाहिँ हामी यहाँ देख्दछौँ। त्यसैले यो कुरा, यो गलत चाहिँ होमेनियस र फिलेटसको थियो। अब तपाईँलाई अहिले मैले भनिसकेँ कतिजना मान्छेहरू त्यही गलत होइन अरू खालको गलत गरिरहेको हुन्छन्। त्यसकारणले तपाईँहरू म परमेश्वरको वचनमा जे छ त्यो सत्य कुरालाई सही प्रकारले बुझ्ने जो मान्छे शिक्षा दिने काममा लाग्दछ, टिचर अथवा पास्टर, उसले चाहिँ प्रचारक परमेश्वरको वचनलाई सही प्रकारले सिकाउनु पर्छ, त्यो असल कामदार जस्तै। त्यसैले ख्रिस्टको पुनरुत्थान चाहिँ हाम्रो ख्रिस्टसँगै हुने कुरा चाहिँ हामी देख्दछौँ। त्यसैले यहाँनिर यो 18 पदमा पनि पुनरुत्थान अघि नै भइसकेको छ भनेर तिनीहरू सत्यबाट तर्किएका छन्। त्यो चाहिँ ह्युमेनियसको कुरा भयो, होइन? अनि कतिजनाले विश्वासलाई यिनीहरूले खलबलाएका छन्, कतिजना विश्वासबाट तर्किने बनाएका छन्। कति डरलाग्दो कुरा हो, होइन? तपाईँ र मेरो कारणले मान्छेहरू विश्वासबाट तर्किनु भनेको कस्तो दुःख लाग्दो कुरा हो, होइन? त्यसकारण त्यसको दण्ड बाइबलमा के लेखेको छ? यीशु प्रभुकै वचनमा, कसैलाई अल्मलाउने, कसैलाई मिसलिड गर्ने व्यक्तिहरू भनेको चाहिँ एउटा ढुङ्गा घाँटीमा झुन्याएर पानीको गहिराईमा फालिदिएर त्यसलाई जति सुख दुःख हुन्छ त्योभन्दा दुःख त्यसले पाउँछ भनेर लेखेको छ। त्यसैले तपाईँ र मैले आफ्नो जीवन मात्रै होइन अरूको जीवनको पनि ख्याल गर्नुपर्छ। तपाईँ र मेरो हरकतले कुनै नयाँ विश्वासीको विश्वास गडबड हुन्छ भने त्यसको दण्ड आउँछ। अनि मैले धेरैजना देखेको छु उनीहरूले गरेको हरकतबाट अरू विश्वासीको जीवन बर्बाद भएको देखेको छु। त्यसकारणले तपाईँ र म केवल परमेश्वरमा समर्पित हुनुपर्छ। अर्को मान्छे जो गलत छ उसलाई परिवर्तन गर्नतिर लाग्नु हुँदैन। तपाईँ र म आफ्नो बाटो सही हिँड्नुपर्छ। वास्तवमा पुनरुत्थान भनेको चाहिँ बाइबल अनुसार के छ? सुरुमा नै यो चाहिँ एकदम क्रिस्चियन विश्वासको सुसमाचारको सबभन्दा महत्त्वपूर्ण भाग भनेको चाहिँ विश्वासीहरू येशूमा मरेका छन् भने अथवा हामी यसै छौँ भने जब ख्रिस्टको दोस्रो आगमन हुन्छ हामी त्यहाँ बौरी उठ्नेछौँ, हामीले नयाँ शरीर पाउनेछौँ। त्यसपछि हाम्रो शरीर बुढो हुँदैन, हामीलाई रोग लाग्दैन, होइन? त्यो शरीरमा सबै कुरा सम्भव हुन्छ, त्यही कुरा हामी बाइबलमा देख्छौँ, होइन? त्यसैले प्रत्येक जो परमेश्वरको कामदार हुन्छ ऊ चाहिँ परमेश्वरमा सत्य प्रमाणित भएको हुनुपर्छ। जब ऊ परमेश्वरमा सत्य ठहरछ ऊ चाहिँ लाजमा पर्ने छैन। यो नै सबभन्दा महत्त्वपूर्ण कुरा हो कि तपाईँ र मेरो जीवन एक दिन परमेश्वरको अगाडि लाजमा पर्ने नहोस्। वचनद्वारा सत्य प्रमाणित मतलब त्यो जो जाँचिएर परमेश्वरको ठहरिन्छ, सत्य ठहरिन्छ, त्यस्तो कामदारको बारेमा यहाँ हामीले भनेका छौँ। यहाँ यो वचनमा यही कुराहरू दिएको छ। अनि वास्तवमा यो जाँच प्रभु येशूले नै गर्नुहुन्छ, अनि त्यो जाँच गर्ने चाहिँ परमेश्वरको वचन हो। परमेश्वरको वचनले नै हामीलाई हाम्रो कामको जाँच गर्दछ। प्रत्येक जाँच, प्रत्येक व्यक्तिहरू चाहिँ जाँचिएर परमेश्वरको इच्छामा छौँ कि छैनौँ भन्ने कुरा उसको त्यो प्रमाणित ठहरिँदछ। परमेश्वरको वचनको गहन अध्ययन गर्न हामीलाई त्यही कारण जोड दिएको छ। हामीले परमेश्वरको वचनलाई गहिरो प्रकारले अध्ययन गर्नुपर्ने हुन्छ, जसले गर्दाखेरि चाहिँ हामी वचनको जाँचमा फेल नहौँ, होइन? हामी परमेश्वरको वचन सही प्रकारले प्रयोग गर्छौँ, हामी जाँच गर्छौँ भने चाहिँ हामी जाँचमा जहिले पनि सत्य साबित ठहरिन्छौँ। परमेश्वरबाट सत्य प्रमाणित हुन चाहिँ त्यसले मद्दत गर्दछ। तपाईँलाई मैले एउटा मार्टिन लुथरको कोटलाई पनि राखेको छु। मार्टिन लुथर वान सेड द्याट प्रेयर स्टडी एन्ड सफरिङ मेक अ पास्टर। परमेश्वरको जन असल कामदारलाई चाहिँ केले गर्छ अरे? प्रार्थना, उसको जीवनमा एकदमै समर्पित प्रार्थना हुनु पऱ्यो, बाइबलको गहिरो अध्ययन सधैँ निरन्तर हुनु पऱ्यो स्व हृदयले। अर्को चाहिँ जब उसको जीवनमा विरोध, फुट, अप्ठ्यारा कुराहरू आउँछ ऊ परमेश्वरको बाटो हिँड्दाखेरि प्रतिक्रिया दिँदा, रियाक्सन दिँदाखेरि बरु ऊ सहन्छ, तर उसले कहिले पनि परमेश्वरको बाटो दाहिने बायाँ लाग्दैन। अनि ती कुराहरू चाहिँ उसलाई पास्टर बनाउँछ। यहाँ मैले यो थप्या थिएँ, दिस इज ट्रु, यो चाहिँ सत्य हो। वी क्यानट बी एप्रुभ्ड अनलेस वी आर टेस्टेड। अनि हामीलाई यो सबै कुराको जाँचद्वारा पास भएनौँ भने परमेश्वरले हामीलाई प्रमाणित गर्नुहुन्न। त्यसकारणले यो कुरा सत्य हो। यहाँनिर लाजमा पर्नुको मतलब चाहिँ के हो? होइन, श्रममा पर्नु भनेको के हो? यसको मतलब यस्तो त्यस्तो कामदार जो परमेश्वरको स्ट्यान्डर्डभन्दा तल हुन्छ, जसले परमेश्वरको स्तरमा जिउँदैन, विश्वासीको कुरा यो चाहिँ होइन। पहिला कुरा त मुक्ति पाएको छ कि छैन भन्ने, परमेश्वरको सम्बन्धमा छ कि छैन भन्ने हुन्छ। दोस्रो कुरा, मुक्ति पाएको व्यक्तिमा पनि परमेश्वरको स्तरमा जिउने र त्योभन्दा लोअर, त्यो अघि पहिलो कोरन्थी 3 अध्यायमा हामीले हेर्दै गरेको त्यो 6 वटा मेटेरियलले बनाएको घर होइन, पहिलो सुरु सुन चाँदी र बहुमूल्य पत्थर, दोस्रो काठ पराल ले बनाएको घर होइन। त्यसकारणले त्यो त्यो हाम्रो स्तर, हाम्रो कस्तो खालको जीवन छ, हामीले कस्तो विश्वास गर्छौँ, हामीले कस्तो खालको वचन कसरी पालन गर्छौँ, यो सबै कुराले जनाउँदछ। अनि तर तपाईँ र म परमेश्वरमा ग्रहणयोग्य हुन, कुनै पनि व्यक्ति परमेश्वरमा ग्रहणयोग्य हुन चाहिँ हामीले परमेश्वरको वचनलाई सही प्रकारले प्रयोग गर्नुपर्छ पर्दछ। वास्तवमा पावलको समयमा यो यहाँ घर बनाउने कुराको बारेमा अलिकति कुरा गर्दै गर्दा, पावलको समयमा चाहिँ अब अहिले पनि यो घर बनाउने कन्ट्र्याक्टरहरूले घर बनाउँछ होइन, हाम्रो भान्जाले घर बनाइरहेको हुन्छ। मलाई जहाँसम्म लाग्छ भान्जाको काम गर्ने मान्छेहरूले भान्जाले भनेको अनुसारको घर बनाएन भने सायद उनले पैसा दिनुहुन्न होला। पावलको बेलामा मान्छेले घर गलत प्रकारले बनायो भने दण्ड गरिन्थ्यो अरे होइन, त्यो बेलामा त्यस्तो खालको नियम पनि थियो अरे होइन। त्यस कारणले परमेश्वरको काम गर्दाखेरि हामीले सही गरेनौँ भने हामी पनि दण्डित हुन सक्छौँ। हामीले परमेश्वरको वचन इमान्दारताका साथ प्रयोग गर्नुपर्ने हुन्छ होइन। यदि हामीले इमान्दारका साथ प्रयोग गरेका छौँ भनेदेखि एक दिन त्यो प्रकट हुँदाखेरि हामी सत्य साबित हुन्छौँ। अनि बाइबलमा के भनेको छ? पहिलो चाहिँ अन्तिम हुनेछ, अन्तिम चाहिँ पहिलो हुनेछ। यदि तपाईँ र म सही प्रकारले परमेश्वरमा जिउँदै छैनौँ भने हामीले सोचेको जस्तो हामी सबभन्दा ठुलो व्यक्ति, असल व्यक्ति हुन सक्दैनौँ, सायद हामी गलत व्यक्ति पनि हुन सक्छौँ। त्यसैले यो एउटा पास्टर र परमेश्वरको कामदार कस्तो हुनुपर्छ भन्ने कुराको बारेमा जो हामीले आज हेऱ्यौँ, म यहाँ यो कुरालाई यहीँ राख्न चाहन्छु। अर्को हप्तामा चाहिँ हामी भाँडो अनि सायद भ्यायो भने अर्को एउटा विषयलाई पनि हेर्नेछौँ, जो चाहिँ 2 तिमोथी 2:19 र 22, 19 देखि 22 चाहिँ भाँडोको बारेमा हामी देख्दछौँ। त्यसकारणले